بسم اللہ الرحمن الرحیم. لا تحزن سیشن 17. آج رولز اینڈ گولز کا فائنل سیشن ہے. اس کے بعد انشاءاللہ ویل موو آن. مطلب میں آپ کو پرائیورٹی سیٹنگ سے میں نے بات شروع کی تھی اور وہاں سے پھر میں آپ کو لے کر گئی ہوں کہ ہاؤ ٹو ریئلی آئیڈینٹیفائی یور پرائیورٹیز, کہ کیا واقعی ایک چیز میری پرائیورٹی ہے بھی کہ نہیں ہے, اور اس کے بعد اگر وہ میری پرائیورٹی ہے تو میں اسے کتنا ٹائم دے رہی ہوں اور مجھے کتنا ٹائم دینا چاہیے, کون سی پرائیورٹی جو ہے بہت ارجنٹ ہے یا بہت امپورٹنٹ ہے, یا وہ ارجنٹ تو ہے لیکن امپورٹنٹ نہیں ہے, وہ اس لیے ارجنٹ بن گئی ہے کہ میں نے اس کو پہلے اٹینشن نہیں دی اور میں سستی کرتی رہی اور کام جمع کرتی رہی, یا وہ امپورٹنٹ ہے اور ارجنٹ نہیں ہے. یہ وہ پرائیورٹیز ہیں جن میں ہم پلاننگ کر رہے ہوتے ہیں اور ہم اپنے رولز اور گولز ڈیفائن کر رہے ہوتے ہیں. اس کے بعد ہم نے ایک خاصا دو انٹینسو سیشنز کیے ہیں رولز اینڈ گولز کے اوپر, کہ ہم اپنے رول آئیڈینٹیفائی کر لیتے ہیں کہ ہماری زندگی میں یہ رولز ہیں. اور شروع میں مجھے یاد ہے سحر نے سوال پوچھا تھا کہ آپ نے جو رولز کی لسٹ بھیجی تھی اس میں ہم خود کہاں تھے, اس میں می نہیں تھا, یعنی کہ میرا اپنا, میری اپنی ذات جو ہے وہ اس میں نہیں تھا. تو اب آپ کو اندازہ ہو گیا ہوگا کہ جب ہم ایک رول کو ڈیفائن کرتے ہیں, جیسے اگر میں یہ کہوں کہ میں اپنے بچوں کی ماں ہوں, تو اس رول کے چار ڈفرینٹ ڈائمینشنز ہوتے ہیں جو ہم نے سیکھا تھا کہ لیو, یعنی کہ اس رول نے زندہ رہنا ہے, اس کو کھانے پینے کی ضرورت ہے, اس کو خوش رہنے کی ضرورت ہے, اس کو ایکٹیویٹی کی ضرورت ہے, اس کو ایکسرسائز کی ضرورت ہے, جو اس کا وہ فزیکل سٹرکچر ہے اس رول کا وہ مینٹین کرنا ہے. تو وہ جو ہے وہ لیو والے سیکشن میں ہم نے اس کو ایڈریس کیا تھا. پھر ہر ایک رول کا ایک سیکنڈ ڈائمینشن ہوتا ہے وچ از لو, یعنی کہ اس رول میں جو بھی آپ کر رہے ہوں وہ آپ محبت سے کر رہے ہوں اور خوشی سے کر رہے ہوں, ایسا نہ ہو کہ آپ اپنے دل پہ پتھر رکھ کے کوئی زبردستی کوئی کام کر رہے ہوں اور آپ کو کرنا پڑ رہا ہو, کیونکہ وہ آپ بہت عرصے تک پھر نہیں سسٹین کر سکتے. تو یہ لو والا سیکشن ہے. اور اگر ایک رول میں شروع میں آپ کو یہ چیز ملتی نہیں بھی ہے لیکن اس رول کی امپورٹنس اتنی زیادہ ہے کہ آپ کو وہ کام کرنا ہے اور آپ کو وہ رول پلے کرنا ہے, تو پھر آپ اس میں آہستہ 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 ایک انٹرسٹ ڈیولپ کر لیتے ہیں اور آپ اس میں کوئی ایسا اینگل اور کوئی ایسا ڈائمینشن ڈھونڈ لیتے ہیں جس سے آپ کو واقعی محبت ہوتی ہے اور آپ کو خوشی ہوتی ہے وہ کام کر کے. تو یہ لو تھا. اور تیسرا ڈائمینشن جو اس کا تھا وہ تھا ٹو لرن, یعنی جو بھی ہم رول پلے کر رہے ہیں اس میں ہمیں مسلسل سیکھنا ہے, اس میں ہم نے آگے بڑھنا ہے. اس کی مثال آپ ایسے لے لیں جیسے جب ہم سوئمنگ کرتے ہیں, میں بہت ہی ایک نالائق سوئمر ہوں, بہت ہی نالائق, پورے سوئمنگ پول کی میں پوری لینتھ بھی نہیں کر سکتی, لیکن مجھے شوق بہت ہے اینڈ آئی تھنک اٹس اے بیوٹیفل ایکٹیویٹی, پسند مجھے بہت ہے سوئمنگ. تو سوئمنگ میں آپ کے ہاتھ پیر مسلسل چل رہے ہوتے ہیں, چاہے وہ آہستہ آہستہ چلتے رہیں لیکن وہ مسلسل ان کو چلتے رہنا چاہیے, کیونکہ اگر آپ مسلسل ہاتھ پیر نہیں چلائیں گے تو آپ پانی کے اندر چلے جائیں گے, پانی کی تہہ میں چلے جائیں گے اور پھر آپ کو سانس نہیں لے سکیں گے, آپ بدحواس ہو جائیں گے, ہو سکتا ہے پانی آپ کے پھیپڑوں میں چلا جائے, آپ کو کوئی نقصان پہنچا دے. تو یہ جو ہماری زندگی ہے اس کی مثال آپ ایسے لے لیں جیسے کہ آپ ایک پول میں ہیں, پانی میں ہیں, اور آپ کو مسلسل ہاتھ پیر چلانے ہیں اور آپ کو پروگرس کرنی ہے, آگے بڑھنا ہے, ایک کنارے کی جانب بڑھنا ہے, اور اگر آپ ہاتھ پیر چلانے چھوڑ دیں گے اور آگے بڑھنا چھوڑ دیں گے تو آپ کبھی بھی اس ساحل کی طرف اور اس کنارے کی جانب نہیں پروگرس کر سکیں گے جہاں آپ نے پہنچنا ہے. تو یہ ایک بڑی زبردست اگزامپل ہے, اگر آپ نے کبھی سوئمنگ نہیں کی ہے تو شاید آپ کو سمجھ نہ آئے, لیکن اگر کی ہے تو آپ کو فوراً سے یہ میری بات سمجھ آ جائے گی کہ یہ دنیا کے حالات اور یہ ہمارے جو سرکمسٹانسز ہیں, آپ سمجھیں یہ پانی جیسے ہیں جس میں ہم ڈوب سکتے ہیں لیکن ہمیں اس میں اپنا راستہ ڈھونڈنا ہوتا ہے اور مسلسل ہاتھ پیر چلا کے اس میں سے نکلنا ہوتا ہے, اور اس میں تھوڑی تھوڑی دیر کے بعد ہمیں رک کے سانس لینی ہوتی ہے کہ کہیں ہماری سانس نہ گھٹ جائے اور ہم اپنی ایکٹیویٹی کو برقرار رکھ سکیں. تو جو لوگ سوئمنگ نہیں کرتے ان کو بھی میرا مشورہ ہے, اگر کہیں آپ کو موقع ملے تو ضرور سوئمنگ کریں, آپ کو بہت زیادہ زندگی کے بارے میں سمجھ آئے گی. ٹو لیو یعنی کہ جینا اور زندہ رہنا اور اپنے جسم کو اور اپنے دماغ کو ٹھیک رکھنا. پھر ہے ٹو لو یعنی کہ محبت کرنا اور ہر کام خوشی سے کرنا, پیار سے کرنا. اور پھر ہے ٹو لرن یعنی مسلسل سیکھنا اور بہتر ہونا. جیسے حدیث میں ہے کہ تم میں سے جس کا آج جو ہے وہ کل سے بہتر نہیں ہے تو گویا وہ ایک یعنی اس کی زندگی جو ہے وہ ضائع ہو رہی ہے, مفہوم ہے یہ حدیث کا. تو آج جو ہے وہ کل سے ڈیفینیٹلی بہتر ہونا چاہیے ہر لحاظ سے. اور تیسرا جو ہے, آخری جو ہے اس میں, چوتھا ڈائمینشن جو ہے وہ ہے ٹو لیو اے لیگیسی یعنی کہ ایک قابل قدر میراث چھوڑنا. کہ میں دنیا میں اپنا ایک ایسا نقش چھوڑ کے جاؤں جب میں یہ رول پلے کر رہی ہوں, جیسے اگر میں بہن ہوں یا میں بیٹی ہوں یا ماں ہوں یا میں کسی کی بیوی ہوں یا میں کوئی پروفیشنل ہوں, تو میں اپنی ایک لیگیسی چھوڑ کے جاؤں, میں ایک اپنی دنیا میں ایک ایسی اپنی میراث چھوڑ کے جاؤں جو میرے بعد بھی لوگوں کو فائدہ پہنچائے. جیسے اگر میں ایک ٹیچر ہوں تو اصولاً مجھے ایک کتاب لکھنی چاہیے, میں جو اسٹوڈنٹس کو پڑھاتی ہوں وہ سب کو مجھے کمپائل کرنا چاہیے تاکہ جب میں نہ ہوں تو میرے اسٹوڈنٹس آسانی سے وہ کہیں یار کیا ڈاکٹر افشاں جو بتاتی تھیں یو نو وہ والی پروٹوکول, تو وہ وہاں پہ لکھی ہوئی ہو. تو یہ میری ایک میراث ہوگی جو میں اپنے اسٹوڈنٹس کے لیے اور اپنے بچوں کے لیے اور فیوچر کے مریضوں کے لیے چھوڑ کے جاؤں گی, کہ جب میں دنیا میں نہیں بھی ہوں گی تو میرا جو علم ہے اور میری جو کاوش تھی اور کوشش تھی وہ کسی نہ کسی کو کسی صورت میں فائدہ پہنچاتی رہے گی. تو یہ چار ڈائمینشنز جب ہم ایک رول کے آئیڈینٹیفائی کر لیتے ہیں اور ہم ایک رول کے بارے میں یہ ڈیسائیڈ کر لیتے ہیں کہ یہ چاروں ڈائمینشنز ہم نے ایڈریس کر دیے ہیں, تو پھر اس رول کو ہم پرائیورٹی دیتے ہیں. یعنی کہ ہم یہ کہتے ہیں کہ یہ رول میری زندگی میں اتنا اہم ہے اور فلاں رول اس سے کم اہم ہے یا اس سے زیادہ اہم ہے, اور میں نے اس رول کو اتنا وقت دینا ہے اور اس رول کو میں نے اس سے کم یا اس سے زیادہ وقت دینا ہے. تو یہ ہے رول سیٹنگ. پھر رول سیٹنگ کے بعد میں نے آپ کو گول سیٹنگ پڑھائی تھی کہ آپ اپنے گولز کیسے سیٹ کرتے ہیں. اور گولز جو تھے, پہلے ہم نے جنرل گولز سیٹ کیے تھے, جیسے کہ میں نے آپ کو ایک بتایا تھا کہ ایک مسلمان ہونے کی حیثیت سے ہم سب کا گول یہ ہوتا ہے کہ ہم جنت میں چلے جائیں. تو یہ تو بہت بڑا گول ہے, یہ تو یعنی کہ ہمارے مرنے کے بعد کی باتیں ہیں. تو آخر وہاں پہنچنے کے لیے جو ہمیں کرنا ہے, تو ہمارا گول ہمیں کیا, ہمارا گول ہمیں یہ بتاتا ہے کہ وہاں پہنچنے کے لیے ہم نے کیا کرنا ہے. وہ بھی ایک ایکسرسائز تھی جو ہم نے مل کے کی تھی, اور میں نے آپ کو اپنی ڈائری کی تصویریں بھیجی تھیں کہ اگر آپ نے الٹیمیٹلی ایک فیصلہ کیا ہے کہ میرا اس رول میں یہ گول ہے, تو وہ گول حاصل کرنے کے لیے آپ کو آج کیا کرنا ہے, اور آپ کو اس ہفتے میں کیا کرنا ہے, اور اس مہینے میں کیا کرنا ہے. اور پھر آپ نے کنسسٹنٹلی, استقامت کے بارے میں ہم نے پڑھا تھا کہ آپ نے کنسسٹنٹلی اس پہ محنت کرنی ہے, اس کی اس کو ڈیولپ کرنا ہے, اور مایوس نہیں ہونا. یہ نہیں کہ آج نہیں ہوا, دو دن میں نہیں ہوا, ایک ہفتے میں نہیں ہوا, ایک مہینے میں بھی نہیں ہوا اور پھر ہم وہ چھوڑ دیں, یہ نہیں ہو سکتا. دیکھیں, آپ اللہ تعالیٰ کی عادت کو دیکھیں, اللہ تعالیٰ کی سنت کو دیکھیں, ہر صبح اٹھ کے ہم نافرمانیوں میں مصروف ہو جاتے ہیں. تو اللہ قرآن میں یہ کہتا ہے کہ اگر اللہ کے خزانوں میں سے, اس کی بادشاہت میں سے تمہارے پاس کچھ ہوتا تو تم تو کسی کو ایک دھاگے کے برابر بھی کچھ نہ دیتے, کیونکہ اللہ اپنے انسان کو جانتا ہے کہ یہ کتنا بخیل ہے اور یہ کتنا تھوڑ دلا ہے. تو لیکن اللہ کی عنایتوں میں اور اس کی نوازشوں میں کوئی کمی نہیں ہوتی. اس کی طرف سے توبہ کا دروازہ مسلسل کھلا ہوا ہے, آپ ان کی طرف, اللہ کی طرف اینی ٹائم رجوع کر سکتے ہیں, اللہ کے سامنے جھک کے رو دھو کے اپنے گناہوں کی معافی مانگ سکتے ہیں, اور وہاں سے 100% گارنٹی ہے. قرآن میں جگہ جگہ لکھا ہوا ہے, پھر اللہ نے ان پہ توجہ دی, پھر دوبارہ اللہ نے ان پہ توجہ دی, پھر اللہ نے ان کی توبہ قبول کی. تو یہ تو جس اللہ نے ہمیں کریٹ کیا ہے, جس اللہ نے ہمیں بنایا ہے, اس نے دو چیزوں سے ہمیں منع کیا ہے. جو آدم کے لیے جو حدود مقرر کی گئی تھیں, ان کی خلاف ورزی جب آدم نے کی تو اللہ نے اس پہ آدم کو نہیں پکڑا, مطلب انہوں نے خلاف ورزی کی حد کے, اور اللہ تعالیٰ نے ان کو یقیناً ان سے ناراضگی کا اظہار کیا ہوگا, لیکن جب انہوں نے توبہ کی تو اللہ نے انہیں معاف کر دیا. انہوں نے کہا ہاں ٹھیک ہے بھائی, ویری گڈ, ٹھیک ہے آپ نے توبہ کر لی ہے, بس ٹھیک ہے. لیکن اللہ ناراض کس بات پہ ہوا, یعنی اللہ نے لعنت کس بات پہ بولی تھی؟ شیطان نے کیا کیا تھا, ابا, اس نے انکار کیا، اس نے اپنا قصور ماننے سے انکار کیا، واستکبر اور اس نے تکبر کیا، اس نے اپنی ذات کو اللہ کے حکم سے بڑا سمجھا، اس نے اپنی انالیسس کو اللہ کی رحمت سے بڑا سمجھا، اس نے یہ سوچا کہ جب میں نے کہا ہے کہ آدم مٹی کا بنا ہوا ہے تو اللہ کیوں مجھے بار بار کہہ رہا ہے کہ اس کو سجدہ کرو، میں اتنا انٹیلیجنٹ ہوں، میں ہزاروں سالوں کی عبادت کر کے اللہ کے سامنے آیا ہوں، تو یہ مٹی کا پتلا کہاں میرے سامنے امپورٹنٹ بن گیا ہے، اس نے تکبر کیا۔ تو اس طرح دیکھیں ہم بھی دن میں کتنی مرتبہ انکار کرتے ہیں اور تکبر کرتے ہیں، اگر ہم ایک دم سے رک کے یہ کہیں کہ نہیں یار نہیں، بس اللہ نے کہا ہے، اللہ کے لیے ہم یہ کر لیتے ہیں، بلیو می زندگی بہت آسان ہو جاتی ہے۔ تو رولز ہو گئے ہمارے، پرائیورٹی سیٹنگ ہو گئی، پھر رول ہو گئے، پھر گول ہو گئے، پھر ہم نے رولز اور گولز کو ایک ساتھ رکھ کے ایک انالیسس کی کہ کیا ہم یہ سارے رول واقعی ایک دن میں پلے بھی کر سکتے ہیں کہ نہیں، کچھ ایسے تھے جو ہفتے میں ایک دفعہ آ رہے تھے، کچھ تھے جو دو ہفتے میں ایک دفعہ آ رہے تھے، اور ہم نے سب چیز ڈیسائیڈ کی اور ہر ایک رول کے لیے ہم نے اس کی پرائیورٹیز ڈیسائیڈ کی۔ آج کا سیشن میں نے آپ کو 3 ویڈیوز بھیجی ہیں جو انتہائی میں کہتی ہوں کہ آہنی ارادے رکھنے والے انسانوں کی ویڈیوز ہیں۔ وہ ایک پہلی جو ہے وہ ایک ہندو خاتون ہے جن کا شوہر کسی میڈیکل اٹینشن نہ ملنے کی وجہ سے ان کی ڈیتھ ہو گئی تھی، اور ان خاتون نے جوانی میں چھوٹی عمر میں یہ بیوہ ہوئی ہیں، اور پھر انہوں نے 20-22 سال پتہ نہیں کتنے سال مسلسل گھروں میں برتن دھو کے، جوتے پالش کر کے اور لوگوں کی خدمت کر کے پیسے جمع کیے، اور وہ اپنی تنخواہ بھی انہوں نے اس آرٹیکل میں بتائی ہے، پتہ نہیں 5 پیسے تھے یا کیا، اور اس میں سے انہوں نے پیسے پس انداز کرنے شروع کیے، اور ان کا ایک بیٹا تھا جس کو انہوں نے ڈاکٹر بنایا، اور پھر انہوں نے اپنے ہی علاقے میں 1 ایکڑ کی زمین خریدی اپنے اس پیسے سے جو انہوں نے محنت مزدوری کر کے کمایا تھا 22-25 سال میں، اور اس زمین پر انہوں نے ایک چھوٹا سا شیڈ بنایا، لائک ایسے ہی ایک ٹین کا ایک کمرہ سا بنایا، اور جس میں ان کا بیٹا اور اس کے جو دوست تھے کچھ والنٹیئر ڈاکٹرز نے آ کے وہاں پہ کام شروع کیا، اور آج وہاں پہ ایک پورا ہاسپٹل ہے۔ یعنی ایک عورت نے، آپ سوچیں اپنے گھروں میں میڈس کو دیکھیں، آپ سوچیں اگر یہ میڈس پیسہ بچانا شروع کر دیں تو یہ کیا کیا نہیں کر سکتی، اور پھر میڈ سے آگے بڑھ کے آپ اپنے بارے میں سوچیں، اگر آج سے آپ یہ سوچیں کہ ہم ایک ویژن ہو ہمارے پاس، ہمارے پاس ایک ڈریم ہو، ہمارے پاس ایک نظریہ ہو، ایک مقصد ہو زندگی کا، تو کتنا زیادہ ہم لوگ کیا کچھ نہیں کر سکتے۔ ان خاتون کو تو بیچاری کو گھروں میں کام کر کر کے 22 سال لگ گئے، آپ یقین کریں آپ کو تو 2 سال بھی نہیں لگیں گے، اور آپ کتنے بڑے بڑے مقاصد زندگی میں حاصل کر لیں گی، لیکن شرط کیا ہے کہ آپ کے پاس وہ مقصد ہونا چاہیے، ٹھیک ہے جی؟ کیونکہ رولز اینڈ گولز کے بعد اب جو ہمارا اگلا سیشن شروع ہو رہا ہے اور میرے خیال میں یہ ایک ہفتے تک چلے گا، یہ ویژن سیٹنگ کا ہے۔ جب مجھے اپنی زندگی میں اپنی ترجیحات پتہ چل گئی ہیں، اپنے رولز پتہ چل گئے ہیں، ہر ایک رول کے بارے میں مجھے گول پتہ چل گیا ہے، تو میری پوری زندگی کا مقصد کیا ہے، آخر میں اس اپنی زندگی سے کیا چاہتی ہوں، اور جب تک ہمیں اپنی زندگی کا مقصد نہیں پتہ ہوتا ہم ایک خوش زندگی نہیں گزار سکتے۔ تو ہماری زندگی کا بڑا مقصد تو جیسے ہم نے پہلے دن ہی ڈیسائیڈ کر لیا تھا کہ جی ہم تو الحمدللہ سارے مومن ہیں، مسلمان ہیں، ہم نے تو جنت میں جانا ہے، اس چیز کو الٹیمیٹ ویژن کہتے ہیں۔ الٹیمیٹ ویژن یعنی کہ ہر ویژن کے بعد جو ویژن آتی ہے وہ الٹیمیٹ ویژن ہوتی ہے۔ تو ہم نے تو جنت میں جانا ہے، وہ تو شکر ہے اللہ میاں نے ہمیں بتا دیا، اگر یہ نہ پتا ہوتا تو پتہ نہیں ہم تو کتنے سال یہی سوچتے رہتے ہیں کہ ہم کیا کرنا چاہتے ہیں۔ پھر الٹیمیٹ ویژن کو ہم کیسے ڈیوائڈ کرتے ہیں، یہ میں نے آپ کو بتایا تھا کہ اسٹریٹیجک ویژنس کی ورک شاپ ہے جو پاکستان میں ہی کرائی جاتی ہے اور بہت اچھی ہے۔ یہ اسٹریٹیجک ویژنس ان کے گروپ کا بھی نام ہے، یعنی جس گروپ میں وہ کرائی جاتی ہے، بہت ہی زبردست جینٹل مین ہے، پاکستانی ہے، آئی تھنک امریکن سٹیزن ہے لیکن ہیں پاکستانی اوریجن کے۔ ہاں تو وہ اسٹریٹیجک ویژن پڑھاتے ہیں، اور جب یہ سب کچھ ہم کر لیتے ہیں اور اپنی زندگی میں ہم ایک پوائنٹ پہ پہنچتے ہیں جہاں ہم ایک افیکٹیو انسان بن جاتے ہیں، تو پھر ہم خود سے پوچھتے ہیں کہ میری زندگی کا مقصد کیا ہے۔ دوسری ویڈیو جو میں نے آپ کو بھیجی ہے یہ یہ بھی ایک انڈین صاحب کے بارے میں ہے جن کی وائف شاید پہاڑی سے گر کے ان کو چوٹ لگی تھی پانی لاتے ہوئے، اور ان کی ڈیتھ ہوئی تھی۔ और वो बाकायदा उस वीडियो में एक नक्शा है, वैसे तो उन्होंने बड़ी वो एक चीज़ी सी जज्बाती सी बनाई हुई है, शुरू में ताजमहल की बातें करते हैं तो वो बोर ना हो आप उसे थोड़ा सा आगे फॉरवर्ड कर दें, छोटी सी 6 मिनट की वीडियो है वो। लेकिन आगे चल के एक साहब का जिक्र है जो 2007 में उनकी डेथ हुई है, तो उन्होंने भी 60s या 70s में उनकी वाइफ की डेथ हुई थी और तब से लेकर उन्होंने 22 या 23 साल लगा के अपने गांव से मेन रोड तक और शहर तक उन्होंने एक लंबी सी रोड अकेले पहाड़ में से बनाई। उसमें नक्शा है जिसमें वो लंबी रोड भी दिखाई गई है जिस पे मरीज़ों को लेकर वो जाते थे और अक्सर लोगों की रास्ते में डेथ हो जाती थी या बीमारी ज़्यादा हो जाती थी। और फिर उन्होंने एक पहाड़ के थ्रू एंड थ्रू यानी कि, और उन्होंने ख़ुद कहा कि मैंने अपने लिए ये उसूल रखा कि एक दिन में एक चट्टान, तो यानी कि इतने दिन आप सोचें 22-23 साल उन्होंने मेहनत की और उन्होंने वो चट्टानें तोड़ी और उन्होंने अपने गांव से आधे किलोमीटर से भी एक छोटी सड़क जो थी वो बना ली। वो उन्होंने तो उन्होंने इतने साल की मेहनत की और उन्होंने ये, क्योंकि उनके पास एक विज़न थी, उनके साथ ट्रेजेडी हुई थी और उन्होंने ये फैसला किया था कि आइंदा कोई भी मरीज़ जो है या कोई भी ज़ख्मी जो है वो इतना लंबा रास्ता तय करके उसे हॉस्पिटल नहीं ले जाया जाएगा। और पहाड़ों के बीच में से उन्होंने एक रास्ता बनाया और वो रोड आज भी है, उसे लोग इस्तेमाल करते हैं। तो लीव अ लेगेसी की एक बेहतरीन मिसाल है ये कि जब उनको एक विज़न मिली अपने लॉस की वजह से तो उन्होंने ये रोड बनाई। बड़े वो हम्बल और बड़े डिसेंट आदमी थे। एक दफ़ा पहले भी मैंने उनका एक इंटरव्यू देखा था, तो वो क्लिप आप ज़रूर देखें। और तीसरी क्लिप जो है ये डॉन वाले इट हैपन्स ओनली इन पाकिस्तान के नाम से उन्होंने एक शॉर्ट फिल्म का कॉन्टेस्ट कराया था और वो एक खातून के बारे में है जो बेवा हो गई बहुत यंग एज में और उसने अपने शोहर की बेवा नहीं हुई थी, शोहर पैरालाइज हो गया था। तो वो पैरालाइज अभी भी ज़िंदा हैं उनके हस्बैंड और वो जो हैं अपने गांव में पहली खातून वो बनी जिन्होंने ट्रैक्टर ख़रीदा और जिन्होंने अपनी सारी अराजी सारी ज़मीन जो थी उसे सिक्योर किया और वो आज भी उसमें अपनी फसल उगाती हैं, गंदम या जो भी उन्होंने करना होता है, और वो अपने आप को सस्टेन कर रही हैं। यानी शी इज़ एन इंडिपेंडेंट एग्रीकल्चरिस्ट और उनके बारे में एक छोटी सी फिल्म है। और इसके एंड में ये खातून जो पढ़ी लिखी भी नहीं है, आई डोंट नो उनकी रिलीजियस नॉलेज कितनी है, तो फिल्म का नाम है वाही और वो जो ज़बान वो खातून बोल रही हैं मुझे पता नहीं, कुछ पंजाबी और सराई की जैसी मिक्स ज़बान लग रही है, पोटोहारी जैसी मे बी, आई डोंट नो। तो वो उसमें कहती हैं कि मेरी जो ये जो मेरी ज़िंदगी है ये मेरी वाही है, ये मेरी यानी कि ये जो मेरी फसल है और ये जो सारी यानी कि कमाई है ये मेरी ज़िंदगी है। बहुत ही खूबसूरत एक छोटी शॉर्ट फिल्म है और वो भी उस औरत की डिटर्मिनेशन के बारे में है कि डे इन डे आउट उस औरत ने अपने रोल कैसे प्ले किए, कितने इफ़ेक्टिवली प्ले किए और उसने अपने आप को कितना यानी कि नहीं गिरने दिया और नहीं मायूस होने दिया। वो औरत उसमें यही कहती है कि कोई आपको खाने को नहीं देता, कोई भी आपको सहारा नहीं देता, आपको अपनी ज़िंदगी को खुद ही गुजारना होता है और बड़ा ज़बरदस्त एक मैसेज है वो। तो इन सारी बातों का मकसद ये था कि ये तो अब आगे से मैं आपको विजन्स की एक्सरसाइज कराने वाली हूँ, क्योंकि एक खुश और हशाश बशाश ज़िंदगी जो हुज़न से और खौफ से खाली हो, ये वही ज़िंदगी हो सकती है जिसमें एक इंसान के पास एक विज़न हो, उसको अपनी ज़िंदगी का मकसद पता हो। हम लोग अक्सर ये कहते हैं ना कि यार आखिर इनकी ज़िंदगी का मकसद क्या है। जब हम किसी यानी कि आजकल स्पेशली आजकल के हालात में आप देखें, हम ऐसे बहुत से लोगों की मिसालें हैं जो दौलत जमा करते हैं, बिल्कुल कुछ नहीं पता चलता कि इनकी ज़िंदगी का मकसद आखिर क्या है, इनको कितनी दौलत चाहिए, इनको कितना पैसा चाहिए, स्पेशली जब वो सारा पैसा जो है वो फॉरेन अकाउंट्स में जाके फ्रीज हो रहा है, वो इनके हाथ भी नहीं आ रहा है, तो आखिर इनकी ज़िंदगी का मकसद क्या है। तो ज़िंदगी का मकसद वो चीज़ है जो आपके हर एक्शन को और आपके हर काम को, आपके रोल को, हर रोल को और हर गोल को एक मकसद देता है, एक मतलब देता है। कि जब आप ये कहें कि जी मैं ये सारी दौड़ धूप और सारी मेहनत मैं इसलिए कर रही हूँ क्योंकि, और आगे फिल इन द ब्लैंक्स कि मैं ये करना चाहती हूँ। और जिसके पास ज़िंदगी में मकसद नहीं होता वो बहुत ही एक सैड स्टेट ऑफ अफेयर्स है। अक्सर डिप्रेशन, एंग्जाइटी, इवन सुसाइड्स जो हैं, इस पर जितनी रिसर्चेस हुई हैं ये उनमें से यही निकला है कि ये वो लोग होते हैं जो अक्सर ये कहते हैं कि मुझे पता नहीं कि इस ज़िंदगी का मकसद आखिर है क्या, या मैं क्यों ज़िंदा हूँ, या मेरी ज़िंदगी का क्या मतलब है। और इनमें से फिर ये सारी ज़हनी बीमारियाँ पैदा होती हैं। एक खातून थीं हेलन केलर, जो बहुत मशहूर कैरेक्टर हैं, एक हिस्ट्री में पढ़ते हैं हम लोग, जो अंधी थीं और बहरी थीं और गूंगी भी थीं और चलने फिरने में भी बहुत मसला था उनको, यानी टोटली बिल्कुल ही वो हैंडीकैप थीं। और हेलन केलर जो हैं इन्होंने ब्रेल ईजाद की है, जो आज तक दुनिया में जितने अंधे लोग हैं वो अपनी उंगलियों से फील करके ब्रेल से वो पढ़ते हैं, यानी एमए कर लेते हैं और PhD कर लेते हैं, वो ब्रेल की किताबें जो हैं उनके लिए वो नुक्ते नुक्ते उनमें से उभरे हुए नुक्ते होते हैं जिनमें से वो पढ़ते हैं अपनी उंगलियों के ज़रिए। तो हेलन केलर जो थी वो ब्लाइंड थी, बिल्कुल ब्लाइंड थी। उन्होंने ये कहा कि द वर्स्ट थिंग देन बीइंग ब्लाइंड इज़ नॉट हैविंग अ विजन, यानी कि अंधे लोग जो हैं उनसे भी गए गुजरे वो लोग हैं जिनको मकसद, अपने मकासद नहीं पता होते, जिनके पास ज़िंदगी की विज़न नहीं होती है। अंधा होना कोई बात नहीं है, लेकिन विज़न ना होना जो है वो बहुत ही बुरी बात है और वो ज़िंदगी जो है वो ज़ाया हो जाती है। तो विज़न सीखने से पहले बस आज मैं आपको दो बातें इम्पॉर्टेंट बताऊंगी। एक तो रोल्स, यानी कि हमारे रोल्स हमें कभी कभी कैसे नुकसान पहुंचा सकते हैं और हमें हर्ट कर सकते हैं, वो मैं आपको मुख्तसरन बताया था रोल सेटिंग में कि एक रोल कन्फ्यूजन पैदा हो जाती है या रोल कॉन्फ्लिक्ट पैदा हो जाता है। तो रोल कन्फ्यूजन या रोल कॉन्फ्लिक्ट वो चीज़ है जो हमें अपने रोल में नाखुश कर देती है। और मिसाल मैंने आपको दी थी, जैसे एक नई मदर हैं, उनका बेबी है, तो वो सारा वक्त अपने बेबी के साथ लगी रहती हैं, यहाँ तक कि एक दिन उनका हस्बैंड या उनका कोई फैमिली मेम्बर कहता है कि यार जब से बच्चा पैदा हुआ है तुम तो नज़र ही नहीं आती हो, तुम तो बस पता नहीं इसी को प्यारी हो गई हो। तो वो खातून एकदम से सेंसिटिव, बीइंग अ सेंसिटिव ह्यूमन, वो यही सोचेंगी कि मैं हलकान हो गई हूँ बच्चे की खिदमत कर करके और ये मुझे आगे से ये कह रहे हैं, तो वो एक हर्टफुल सिचुएशन बन जाती है। और मसला क्या होता है, मसला उन लोगों का नहीं है जो उनको कह रहे हैं, वो मोहब्बत से प्यार से कह रहे होते हैं यार आप नज़र ही नहीं आती हैं या आप तो हमें टाइम ही नहीं देती हैं। मसला इन खातून के साथ है कि इन्होंने एक रोल को बाकी सारे रोल्स पर बहुत ज़्यादा हावी कर लिया है, तो वो फिर अपने हस्बैंड को भी निगलेक्ट कर रही हैं, अपने घर को भी निगलेक्ट कर रही हैं, अपने आप को भी निगलेक्ट कर रही हैं। वो एक अजीब सी एक टी शर्ट और पजामे में सारा दिन फिर रही हैं और बुरे हाल में हैं और उनकी शक्ल भी परेशान नज़र आती है, यू नो मेकअप भी नहीं करती हैं, बस वो इस तरह की हालात उनके बन गए हैं, सोशलाइज भी नहीं करती हैं, उफ़ अल्लाह मेरा बेबी है प्लीज़ उसका इस चीज़ का टाइम है और उसका उस चीज़ का टाइम है। तो ये, यानी उन्होंने अपने वो मदर वाले रोल को हर चीज़ पे हावी कर लिया है। ये नहीं करना, हर एक रोल को उसका हिस्सा देना है, और ये करने के लिए आपको बहुत सी चीज़ों पर नो कहना पड़ेगा। यानी कि आप जैसे कोई बहुत इम्पॉर्टेंट आपके फैमिली में एक कोई इंगेजमेंट है और आपकी कोई कमिटमेंट ऐसी है कि आप उसे नहीं छोड़ सकती हैं, फैमिली में भी जाना ज़रूरी है और दूसरी तरफ कोई और कमिटमेंट है उसमें भी जाना ज़रूरी है, या आपको जॉब की जगह से छुट्टी भी नहीं मिल रही है और आपके एक अज़ीज़ रिश्तेदार का कोई इम्पॉर्टेंट ओकेज़न है जिस पे उन्होंने आपको बुला लिया है, उसको कैसे हैंडल करना है। ये भी इंशाल्लाह जब विजन्स की मैं आपको एक्सरसाइजेस कराऊंगी तो आपको समझ आ जाएगी कि जब इंसान को अपनी विज़न पता होती है ना तो फिर वो बड़ी आसानी से बहुत सी चीज़ों को नो कहता है, और वो इस तरह नो कहता है कि वो आगे वाला भी नाराज़ नहीं होता, वो उसको समझ लेता है कि यार ये इसलिए नो कह रहा है कि बस अब यू नो शी कैन नॉट अफोर्ड टू, ये बहुत अच्छी है, बहुत ऑनेस्ट है, बहुत मुझसे मोहब्बत करती है, लेकिन अब इसकी मजबूरी है और ये इसका जो आइडियल विजन है उसकी वजह से ये मुझे नो कह रही है, विच इज़ ओके। तो रोल कन्फ्यूजन से बहुत ज़्यादा बचना है। फिर उसके बाद हमारे गोल्स भी कभी कभी हमें हर्ट करते हैं, और ये तब होता है जब हम ओवरशूट कर जाते हैं, जब हम इतना बड़ा गोल अपने लिए रख देते हैं। जैसे मैं ये कहूँ कि अगले महीने यू नो मेरी फैमिली में कोई शादी है तो मैंने उस वक्त तक 20 पाउंड वज़न कम करना है, वो जी बस मैं तो पढ़ जाती हूँ, मैं तो प्रोटीन डाइट में चली जाती हूँ और मैं तो सारा दिन सिर्फ एक कप जो है तो चिकन खाती हूँ और आधा कप बटर खाती हूँ और मैं अपने आप को 20 पाउंड तो कम कर लेती हूँ। लेकिन फिर इसमें आप सोचें कि वो लिव वाला सेक्शन जो है वो कहाँ गया, मैंने अपने आप को कितना बड़ा नुकसान पहुंचाया, मेरे बाल गिरने शुरू हो जाते हैं, मेरी स्किन ख़राब हो जाती है, मेरे गुर्दे ख़राब हो जाते हैं, मुझे हर बात पे गुस्सा आता है। तो सिर्फ उस शादी पे 20 पाउंड वज़न कम करने के लिए मैंने तो अपना हशर नशर कर लिया, यानी मैंने अपने लिए एक ऐसा गोल रखा जो मेरे बाकी किसी गोल के साथ इन लाइन नहीं था। मेरा जो फिटनेस का गोल है मैंने वो भी तबाह कर दिया, मेरा जो खुश रहने का गोल है वो भी मैंने तबाह कर दिया, मेरा जो नॉर्मल खाना खाने का और सब्जियां खाने का और विटामिंस खाने का गोल है मैंने वो भी तबाह कर दिया, सिर्फ इसलिए कि मुझे उस शादी पर 20 पाउंड कम नज़र आना है और अपने प्रेजेंट वज़न से मैं 20 पाउंड श्रिंक हो जाऊँ तो मैं उस शादी में शिरकत करूँगी। तो इस तरह के गोल जब हम रख लेते हैं ना तो वो फिर हमें हर्ट करते हैं, वो फिर हमें डेफिनेटली हर्ट करते हैं। ये गोल सेटिंग में हम एक्सरसाइज इस तरह करते हैं कि हम गलत कर देते हैं, या फिर आज से मैं इरादा करूं कि मैं आज से योगा सीखूंगी और मैं अपने लिए एक एडवांस क्लास खोल देती हूं यूट्यूब पे। ये तो सबसे कॉमन मिस्टेक है, मैंने बहुत ज़्यादा लोगों को योगा छोड़ते हुए देखा है, कहते हैं यार ये क्या बदतमीज़ी है, मतलब वो उसके तो सर भी ज़मीन पे होता है और वो तो पता नहीं उसकी कमर बिल्कुल मुड़ी हुई होती है और वो तो एक जलेबी बनी हुई होती है, मैं तो ऐसा नहीं कर सकती। तो ये अननेचुरल गोल सेटिंग है। आपने लेवल वन बेसिक लेवल से आराम से कोई वीडियो खोलें और फिर देखें, आप बड़े आराम से वो कर लेंगी। तो आपने जो अपने आप से एक्सपेक्टेशंस रखनी हैं गोल सेट करते हुए, वो आपने बहुत बैलेंस रख के अपनी सारे गोल्स को सेट करना है, ठीक है। अच्छा, रोल कन्फ्यूजन भी ख़त्म हो जाएगी इंशाल्लाह, अननेचुरल गोल सेटिंग भी ख़त्म हो जाएगी इंशाल्लाह, मैंने आपको बता दिया। फिर लिव और लव, लर्न एंड लीव अ लेगेसी, यानी कि एक हशाश पशाश सेहतमंद ज़िंदगी और मोहब्बत के साथ और ख़ुशी के साथ जीने वाली ज़िंदगी, और फिर मुसलसल सीखने वाली ज़िंदगी जिसमें आप मुसलसल एक इम्प्रूवमेंट कर रहे हों और एक तालिब इल्म की तरह आगे बढ़ रहे हों एक लेवल से अगले लेवल पे, और फिर एक काबिल कदर मीरास छोड़ने वाली ज़िंदगी जिसमें आप दुनिया के फ़ायदे के लिए एक नक्श छोड़ के जाएँ, एक अपनी मीरास छोड़ के जाएं कि आपके बाद भी वो फ़ायदा पहुंचाती रहे। तो ये चारों एस्पेक्ट्स आपने सामने रखने हैं, और इसके बाद जब ये सब कुछ आप सीख लेते हैं, और अल्हम्दुलिल्लाह आप लोग सीख गए हैं, आप लोगों की फीडबैक से मुझे लगता है कि आप लोग इसे फॉलो कर रहे हैं, तो फिर आपने एक अल्टीमेट विजन बनानी है ज़िंदगी में। ये जो तीन वीडियोज़ मैंने भेजी हैं ये अल्टीमेट विजन की एग्ज़ाम्पल्स हैं, और बहुत सिंपल अल्टीमेट विजन्स हैं ये। 20-20 साल में इन मासूम और अनएजुकेटेड और ग़रीब लोगों ने अपनी ज़िंदगी की विजन को सच्चा करके दिखाया, कि जैसे वो बूढ़ी खातून जो हैं उन्होंने जवानी में ये कहा कि जैसा मेरा शोहर बग़ैर हस्पताल के फौत हो गया ऐसा कभी भी नहीं होगा फिर मेरे गांव में या मेरी इस इलाके में, और वो जो दूसरे साहब थे उन्होंने ये कहा कि जैसे मेरी बीवी हॉस्पिटल नहीं पहुंच सकी और वो गुज़र गई ऐसा फिर नहीं होगा, और मैं आई विल मेक श्योर कि मैं तो नहीं होऊंगा लेकिन फिर लोगों को हस्पताल जाना बहुत आसान होगा। और तीसरा जो था वो उन खातून का है जो बहुत तकरीबन बचपन में वो बेवा शोहर जो है वो पैरालाइज हो गया और इनके बच्चे भी औलाद भी नहीं है इनकी, और इन्होंने ये कहा कि मैं अपने शोहर की ज़मीन को इसी तरह मेंटेन करूँगी, इसी तरह चलाऊँगी जैसे कि वो करते थे और मेहनत करते थे, और वो बल्कि एक लिहाज से पायनियर बन गई अपने गाँव में काश्तकारी में और सब कामों में। तो ये विजन्स हैं, ये लोग जो थे ये हमारे जैसे आम लोग थे, हमारे आप जैसे, आपके प्यारों जैसे, हमारे प्यारों जैसे, ये आम इंसान हैं सारे। देखिए अल्लाह ताला ने कुरान में कहा है कि मैं आदिल हूँ, मैं आदल करता हूँ, आदल का मतलब है बराबरी। तो अल्लाह ताला ने सबको बराबर पैदा किया है, आप ये नहीं कह सकते कि फ़लाँ जो हैं वो बहुत स्ट्रांग हैं तो उन्होंने ऐसा कर लिया, नहीं, अल्लाह ने आपको भी उतना ही स्ट्रांग बनाया है लेकिन आपने कभी अपनी स्ट्रेंथ को टैप नहीं किया, आपने कभी अपनी स्ट्रेंथ को खोला नहीं है। हो सकता है आपको इतनी एक आराम की ज़िंदगी मिल गई या आपको इतना एक सपोर्टिंग फैमिली मिल गई कि आपकी वो इनर स्ट्रेंथ जो थी उसको आपको कभी इस्तेमाल करने की ज़रूरत ही नहीं पड़ी, आपने कभी उसे टैप नहीं किया, अल्लाह ने आपको दी हुई है, अल्लाह ने हर किसी को हर एक एबिलिटी दी हुई है, لیکن کیونکہ اللہ تو وہ کہتا ہے کہ میں عادل ہوں، میں نے سب کو برابر دیا ہوا ہے، مجھ سے یہ کوئی نہیں پوچھ سکتا، اینڈ میں کوئی مجھے یہ نہیں کہے گا کہ یا اللہ تو نے مجھے یہ نہیں دیا تھا، کیونکہ میں سب کو برابر دے چکا ہوں، موقع بھی دیتا ہوں اور انرجی بھی دی بھی ہے اور آنکھیں کان ناک، ہاں جس سے میں نے کچھ لیا ہے پھر ان کو میں کمپنسیٹ کرتا ہوں، لیکن ایک ایوریج انسان جو ہم اور آپ جیسے انسان جو بیٹھ کے یہ لا تحزن میں پارٹیسپیٹ کر رہے ہیں، ہم سب کے پاس ایک جیسی ابلٹیز ہیں، دا تھنگ از ہم انہیں کتنا استعمال کر رہے ہیں۔ ٹھیک ہے جی، تو ویژن سیٹنگ انشاءاللہ شروع ہوگی، دیٹ از ایون مور انٹینسو، آئی ہوپ کہ آپ خوش رہیں اور آپ سیکھتے رہیں اور آپ ایک بامقصد زندگی ہم سب مل کے ایک دوسرے کے ساتھ محبت سے بھری ہوئی، خوشی سے بھری ہوئی اور مقصد سے بھری ہوئی اور فائدے سے بھری ہوئی زندگی گزارنے کے قابل بنے انشاءاللہ۔ تو کل ملنے کے وعدے کے ساتھ، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔